नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैली बारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने आजै परेको असार 15 को सन्दर्भमा केन्द्रित छ। असार 15 भन्ने बित्तिकै नेपालको मुख्य बाली धान खेती गर्ने समय भनेर बुझिन्छ। मुरी भित्र्याउने आशासहित मानो रोप्ने यो महिनामा झापामा भइरहेको रोपाईको चहल पहलको चर्चा गर्छौ।
असारा माछा रोपेको धान के महिना पसाउँछ, एकपल्ट आउँछ अल्लाह रे जो
प्रविधिले धान रोपाईमा भएको सजिलो, झापामा धान उत्पादनका बारेमा कृषि विकास कार्यालय झापाका प्रमुखसँग कुराकानी, पुनर्वास भएका भुटानी शरणार्थीको हाल खबर पनि छँदैछ।
हाम्रो स्पिकिङ अलिकति डिफरेन्ट हुन्छ यहाँको सँग, जति पनि पढेको भए पनि अलिकति हामीले इङ्ग्लिस पुर्याउनै सकिँदैन, त्यसले गर्दाखेरि अलिकति समस्या आएर चाहिँ अब हामीलाई यो एएमईपी टेस्टले चाहिँ अब हामीलाई शिक्षा दिइरहेको छ।
झापा क्षेत्रका केही खबरबाट सुरु गरौं आजको कार्यक्रम।
आज असार 15 किसानका लागि महत्वपूर्ण दिन। आजको दिन रोपाई गरी दही चिउरा खानाले गति परिने विश्वास छ। आफ्नो खेतीपाती नहुनेहरू पनि आजको दिन अरूको खेतमा रोपाई गरी रमाइलो गर्छन्। सरकारी तवरबाट आज धान दिवस तथा रोपाई महोत्सव पनि मनाइएको छ। धान खाद्य सुरक्षाको लागि वरदान भन्ने नाराका साथ विभिन्न कार्यक्रम भए, तर रासायनिक मल तथा आवश्यक सिंचाईको अभावले किसान भने मर्कामा परेका छन्। मूल फुट्ने गरी पानी नपरेका कारण देशका धेरै ठाउँमा रोपाई हुन सकेको छैन।
यसैबीच झापाका किसानहरूले आवश्यक मलको माग गरेका छन्। झापाका धेरै धान फल्ने गाउँहरूको स्थलगत भ्रमणमा गएका सरकारी अधिकारीहरूसँग उनीहरूले यस्तो माग गरेका हुन्। झापाका प्रमुख जिल्ला अधिकारी र कृषि विकास कार्यालयका प्रमुख सहितको सरकारी कर्मचारीसँग किसानले आवश्यक मलको माग गरेका हुन्। असार 15 को सन्दर्भका सामग्री हामी केही बेरमा प्रसारण गर्छौं। यस्तै बेमौसमी तरकारी बाली, कीटनाशक औषधिको प्रयोग, बालीको छनौट लगायतका विषयमा झापाका महिला किसानहरूलाई जानकारी दिइएको छ। दमकमा गएको सोमबार भएको एक दिने कृषि जागरण सम्बन्धी तालिममा 35 कृषक सहभागी थिए। तालिम सामुदायिक अध्ययन केन्द्र दमकले गरेको हो।
झापाको झिलझिलेमा महिलाहरूलाई सुधारिएको चुल्हो प्रयोग गर्ने तालिम दिइएको छ। गाउँ पारालिगल कमिटिले गरेको तालिममा सतासीधाम झिलझिले क्षेत्रका 40 महिला सहभागी थिए। तालिममा गैर सरकारी संस्था सहारा नेपालका सामाजिक परिचालकहरूले चुल्हो प्रयोगका बारेमा सिकाएका थिए।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा आजै परेको असार 15 अर्थात नेपालको मुख्य बाली धान रोपाईको चर्चासँगै शुरू गरौं। उत्तरी चीनको सिन्जियान प्रान्तको याङजी उपत्यकामा 9000 वर्ष अघि धान खेती गरिएको इतिहास छ। हिन्दू समाजमा जन्मदेखि मृत्युसम्मका काममा धान चाहिन्छ। नेपालमा अहिले 14,96,476 हेक्टरमा धान खेती गरिन्छ। यहाँ धानको उत्पादन 44,60,278 मेट्रिक टन छ। झापा देशकै धेरै धान फल्ने जिल्ला। यहाँ 1,09,015 हेक्टरमा धान फल्छ। उत्पादकत्व चाहिँ सरदर 3.5 मेट्रिक टन प्रति हेक्टर भएको कृषि कार्यालयको तथ्याङ्क छ। देशैभरि यतिखेर रोपाईको चटारो छ। हामी चाहिँ लागौं झापाका खेततिर।
असारा माछा रोपेको धान के महिना पसाउँछ, एकपल्ट आउँछ अल्लाह रे जो बान्दुनियाँ।
अहिले म दमक नगरपालिका वडा नम्बर 15 को राधाकृष्ण टोल आइपुगेको छु। कृषक टेकनाथ दाहालको घर हो यो। घर छेउमा खेतमा हिलाम्बे भएर आली खन्दै हुनुहुन्छ उहाँ।
मैले आज 2 बिघा लगभग लिन्छु होला।
रोपा निकै ठिक पार्नु भएको छ है?
20 छन्।
एकै दिनमा सिद्ध्याउने?
माटो बनाइसकियो, रोपारले सके भने चाहिँ रोप्ने नि सक्ने नि विचार गरिया हो। गर्ने मान्छे छैन, अर्काको मान्छे लाउनुपर्छ। अनि त्यसो भएपछि जहिले पाइन्छ तहिले हामीलाई मान्छे यता जुट्छन्, त्यसैले लाउनु पर्यो नि त।
तपाईँ चाहिँ यहाँ रोपारका लागि खाजा पकाउँदै हुनुहुन्छ घरमा होइन?
हजुर, म खाजाको लागि धमानु।
के पाक्दैछ खाजा आज?
खाना पाक्दैछ, दाल भात तरकारी अचार सब ठिक भइसक्यो। 20 रोपार छन्। घरका छोरी नातिहरू सबै सहयोग गर्न आएका छन्। माइली छोरी, ठुली छोरी, नाति सहयोग गर्दैछन्। आमालाई पनि, बुवालाई पनि। नाथे काम गर्दा त आफ्नो पेटको लागि, कहिले कहिले रहरको लागि।
धान रोप्दा गाइने एउटा गीत छ, अलिकति गाइदिनुहोस् न थोरै।
छुपुमा छुपु धानैलाई रोप्नु हातैमा बिउ छन्जेल हातैमा बिउ छन्जेल मायालाई लाइ हातैमा बिउ छन्जेल मिठै र खाउँला राम्रै र लाउँला बाबाको जिउ छन्जेल माया भए आ र माया भए आ र छैन माया नजिकै नपर श्रीमा रात जीवन दुखी जीवन
गीत गाउँदै जान्द्र प्रत्येक
देवमाया विश्वकर्मा
कति वर्ष भयो तपाईँले रोपाई गर्न थाल्नु भएको
हामीले रोपाई गर्न थालेको त भयो 12-13 वर्ष भयो यही मधेसमा आएर पनि अब पहाडमा भनेको चाहिँ अब पहाडमा पनि गरिन्थ्यो पहिले
के नाम तपाईँको
मेरो सुशीला भित्रीकोटी 15 नम्बर 12 घरे धानैलाई रोप्नु हौ लैरिमी झिमी रुजेउ कि रुजेउ न आँखा काटाले हौ बोलाको मैले बुझ्यौ कि बुझ्यौ न
हिलाम्मे हुँदै धान रोपिरहनु भएको एकजना महिला के नाम तपाईँको
मेरो मनालक्ष्मी बिका
घुडाघुडासम्म हिलो हिलो छ कि
हजुर हिलो छ उचाल्न सकिँदैन खुट्टा साथीसँग गफ गरो हाँसो बोलो आफ्नो जिन्दगी टेन्सन भुल्छ
दक्षिणी दमकको 15 नम्बर वडाका किसानहरूले धान रोपिरहेको ठाउँबाट निस्किएर अहिले चाहिँ म उत्तरी दमकको बेडागी शरणार्थी शिविर नजिकको बस्ती आइपुगेको छु यो धापिलो खेतमा हाजिरामा धान रोप्न शरणार्थी महिलाहरू समेत आउने गरेका छन् तिनै मध्ये कि एकजना शरणार्थी महिला दिलमाया आले मगर मेरो छेउमै हुनुहुन्छ अहिले
रोपाई गरिराखेको छ
धान रोपाईको यो जुन छिटो छिटो हात चलाउँदै रोपिरहनु भएको छ यो काम भुटानमै सिक्या हो
भुटानमै गरेको काम हो हामी यहाँ नेपालमा आएर नि गरिराखेका छौँ
कति वर्ष भयो तपाईँले शिविर बाहिर गएर धान रोप्न थालेको
अब हामी आएको त अहिले 20 वर्षै भयो 21 वर्ष भयो हामी आएको र पनि अब यो खेतीको काम हामीले अहिलेसम्म गरिराखेका छौँ बिर्सिएका छौँ
धान रोप्न व्यस्त एकजना महिला के नाम तपाईँको चाहिँ
धान
रोपाईमा व्यस्त हो कि
हजुर
तपाईँले कसरी सिक्नुभयो सुरुमा यो काम कसले सिकायो
त्यसै आमा दिदीहरू हजुरआमाहरूसँग हिँड्दाखेरि अलिअलि पहिले सानोमा हिँड्दा त्यतिकै सिकेको
कति हाजिरा पाइन्छ एक दिनभरि रोप्दा
300 रुपियाँ पाइन्छ बिहान च्याएर खाजा दिन्छ दिउँसो चाहिँ खानै पकाएर दिन्छ बेलुका चाहिँ अब त्यति आफ्नै घरमा
कति वर्ष भयो तपाईँले यहाँ शिविर बाहिर यसरी रोपाईमा बाहिर निस्किन थाल्नु भयो
2-3 वर्ष जस्तो मात्रै भयो भर्खर आयो
रोपाईको लागि बाहिर जाँदा चिनजानका मान्छेहरू पनि धेरै भयो होला नि कि शिविर बाहिरको बस्तीमा चिने जानेका धेरै छन् होला साथी सङ्गीहरू
हजुर हल्का फल्का छन् अलिक तल यो आमचोकतिर भने गोलाटारतिर अलिअलि चिनिन्छ
भुटान पनि सम्झाउँछ होला कि यो रोपाईले त
हजुर सम्झाउँछ तर यहाँ खासै भुटान जस्तो त्यति रमाइलो चाहिँ लागेन भुटानमा चाहिँ अब असार 15 भएपछि एकदम गोरुहरू पुरा हल्ली होइन हल्ली रोपालहरू पुरा बाउसेहरू पुरा हुन्थे अब यहाँ चाहिँ बाउसे देखिँदैन ट्र्याक्टरले गर्छ गोरु उता चाहिँ पुरा एकदम रमाइलो एउटा बिहे नै चले जस्तो हुन्छ कि उता त्यो बाजा गाजा लगाएर एकदम हिलो छेपा छेप गर्ने त्यस्तो चलन थियो
खली बाउसे गाउने बजाउने गरेर धान रोपाई गर्ने चलन बिस्तारै हट्दैछ प्रविधिमा भएको विकासले रोपाई गर्ने तरिकै पनि फेरिएको छ यो परिवर्तन झापाका खेतमा पनि प्रष्ट देखिन्छ
केही वर्ष अघिसम्म धान रोप्ने खेत हल गोरुले हिल्याउँथे हिजो आजको कायदा बेग्लै छ ट्र्याक्टरको फिर्के पंखाले पानी जमेका हिला गराको दबदबे हिलो फड्कार्दै गुडेपछि एकैछिनमा खेत हिल्याइहाल्छ झापा दमक सत्रका वेदनिधि शिवाकोटीको 2.5 बिघा खेती ट्र्याक्टरकै भरमा हिल्याउने र रोप्ने काम हुन्छ
अब गोरु पाल्ने मान्छे कमी हुन थाले त्यस हुनाले गर्दाखेरि तपाईँको ट्र्याक्टरैबाट चाहिँ चलाउनु थालियो हजुर मैले मात्रै तपाईँको चाहिँ नै भनेदेखि बाँझो जोत्ने हिल्याउनेमा ट्र्याक्टर लगाउने अब काट्ने चाहिँ हामी आफैले काट्दैछौँ अहिलेसम्म चाहिँ तर अब मिसिनैद्वारा काट्नुपर्छ होला यस्तो परिस्थिति समयअनुसारले यस्तो आएको छ
जोत्न चाहिँ गोरु लाउन छोडियो राँगा गोरुको चलन हट्यो
राँगा गोरुको हटेर अब खालि ट्र्याक्टरैबाट नै चलिराखेको छ
पहिले तपाईँका घरमा ठुल्ठुला गोरु राँगा हुन्थ्यो कि
मेरा घरमा तपाईँको चाहिँ भनेदेखि आथै चाहिँ 15 कट्ठासम्म जोत्थ्यो मेरा गोरुले राँगा गोरु ठुल्ठुला पाल्ने गरेको थियो अब अहिले चाहिँ तपाईँको ट्र्याक्टरबाट नै चलाउने काम गर्न थालियो हजुर
तपाईँको यहाँ खेती कति छ?
मेरो खेती धेरै छैन, लगभग अढाई बिघा माटो होला।
अढाई बिघामा एउटा ट्र्याक्टर लाउनु भयो भने कति बेरमा जोति सक्छ?
अच्छा, यो खेतीलाई तपाईँको चाहिँ भनेदेखि डबल चास मार्नु पर्यो भने अढाई बिघालाई तपाईँको पाँच घन्टा लाग्छ।
गोरु राँगा थियो भनेदेखि त तिन दिन लाग्थ्यो होला?
तिन दिन, अढाई बिघालाई तपाईँको चाहिँ तिन दिन होइन पाँच दिन लाग्छ।
बलिया हल गोरु अनि काम गरिकन हत्तपत्त नथाक्ने हलीको सहयोगले खेती गर्ने चलन प्रविधिको विकाससँगै बदलिएको छ। दमकको भालुकुणीका राजेन्द्र संग्रौलाको घर आँगनमा गोठ त छ, तर गोठमा गोरु छैनन्। खेती जति सबै ट्र्याक्टरकै भर।
पहिले गोरु नै जोत्थ्यो, तिन हल थिए, दुई हल गोरु थिए, एक हल राखेका थिए, पहिले दुई तिनजना हली राखेका थिए।
यो खेतीपातीको काममा अनि ट्र्याक्टर अथवा यस्तो मेसिनले कतिको सहयोग गरेका छ?
मिसिनले धेरै सहयोग गरेको छ। त्यो गोरु एकल गोरु लाने ठाउँमा पाँच साल गोरु लाने ठाउँमा एक ट्र्याक्टरले एक घन्टा जोत्ता जोतिहाल्छ। ट्र्याक्टरले धेरै सहयोग गरेको छ।
प्रविधिले परम्परा फेर्दो रहेछ। गोठमा राँगा गोरु पालेर मजाले घनी घसाईसँग खेती गर्ने काम कृषिको एउटा गजबको गाउँले संस्कृति नै थियो। तर गोरु कता, हलो पटाएर अनौ कता पुगे। दमक सोह्रका परशुराम रिजालले त ट्र्याक्टरको चलन बसेपछि हलो जुवा सबै चिरेर दाउरा बालिसक्नु भएछ।
पहिला हामी हलो जोत्थ्यौं, दिनभरि लगाएर दुई गरा, तीन गरा, चार कठा, पाँच कठा एकल राँगाले खेत जोत्थ्यौं। अहिले त्यो आधी घण्टामा पाँच कठा जग्गा जोतिन्छ ट्र्याक्टरले, र त्यसको लगभग हामीले पालेको वस्तु, उसले खाएको खानेकुरा, उसलाई राख्ने व्यवस्था सबै कुरा मिलाएर हेर्दाखेरि एकचोटि कसैको ट्र्याक्टर ल्याएर भाडामा जोत्नु अथवा त्यो ट्र्याक्टर प्रयोग गर्नु र त्यो वर्ष दिनभरि त्यो खेती गर्नकै लागि गोरु पाल्नु कुरा चाहिँ लगभग बढी झन्झटिलो हुन्थ्यो, र अहिलेको प्रविधि चाहिँ हामी वास्तविक किसानको लागि अलिक सजिलो पनि भएको छ। खर्चिलो त छ, साथसाथै सजिलो र समयको बचत पनि गर्ने खालको छ। र यसले चाहिँ खेती गर्नलाई, खेती गर्नुपर्छ भनेर दुई तिन महिना समय खर्च नगरी तिन दिन, चार दिन, पाँच दिनमा निश्चित समयमा, निश्चित दिनहरूमा खेती गर्न सकिने भएको हुनाले यसले अलिक सजिलो पनि भएको छ।
दमक अठारका वासुदेव गौतमको खेती पाँच बिघा छ। उहाँ गाउँमा धेरै खेती हुनेमा गनिनुहुन्छ, तर उहाँसँग पनि वर्षौं भयो गोरु छैनन्।
गुरु पाइ त तपाईँले त ट्र्याक्टर नहुँदा पनि यहाँ धेरै धान धेरै ठाउँमा भइरहेको छ, गोरुले नि गरिरहेको छन् होइन, गर्थे पनि, तर के भन्ने अलिकति छुटो स्थिति अनुसार छुटो चाहिँ ट्र्याक्टरले नि गर्दो रहेछ। अलिकति मिसिनले काम गर्दा निकै सजिलै हुन्छ नि, छुटो हुन्छ, राम्रै हुन्छ। भनेर ठाउँमा जे यसरी पानी नाश हुन पाउँदैन, भिज्न पाउँदैन, समयले काट्नु धेरै धेरै टाइम लाग्थ्यो, त्यसमा अलिकति छुटो धेरै छुटो छ, छुटो हुन्छ।
पहिले पहिले बडा बडा राँगा पालेर खेती गर्नुहुन्थ्यो दमक अठारका खगेन्द्र आचार्य। अहिले त उहाँ पनि बुढिनु भयो, उमेरले सत्तरी नाग्यो। पहिलेको जस्तो बल बरकत छैन, जोत्न ट्र्याक्टर र धान गहुँ झाँट्न थ्रेसर मेसिनको भर नपरी सुखै भएन।
एकदम बडा बडा राँगा पालेर गोरु, त्यहाँदेखि राँगा, त्यहाँबाट अहिले पो ट्र्याक्टर भर्खर आयो त, अघि थिएन नि अहिलेका जमानामा।
वर्षायाममा पछिल्ला केही सातादेखि ट्र्याक्टरलाई फुर्सदै छैन। उन्नाइसवटा वडाको दमक नगरमा मात्र पाँच सय बढी ट्र्याक्टर चल्तीमा छन्। तिनै मध्येका एक ट्र्याक्टर धनी हुनुहुन्छ रामचन्द्र दाहाल।
तपाईँको यहाँ सुत्ने फुर्सद पनि छैन, खाने फुर्सद पनि छैन। बिहान सुबह पाँच बजे, बेलुका सात बजे घर आइपुग्छ, दिनभरि व्यस्त, त्यसमा एक घन्टा रेस्ट हुन्छ ड्राइभरको।
कति दिन भयो यस्तो व्यस्तता मध्य असार हुँदैछ? अब
यो जेठ 26 गतेबाट सुरु भएको छ, अब आजसम्म प्याकै छ गाडी, यहाँ फोन आएको आइ गर्छ, एकदम व्यस्त।
मान्छेहरूसँग गोरु छैनन्, गोरु पालेर जोत्ने चलन त सकिएर गयो नि? अब
गोरु त अहिले लगभग लगभग सबै सिद्धिसक्यो, अनि अब मान्छेसँग छिटो मिठो चाहिन्छ, जब पानी पर्न थाल्छ तब मान्छेहरू आत्तिन्छन् अनि गाडी प्याक भइहाल्छ।
एउटा ट्र्याक्टरले नि कतिवटा गोरु र हलीको काम गर्न भ्याउँछ?
एउटा ट्र्याक्टरले एक दिनमा 10 हल गोरु भन्दा बढी काम गर्छ।
खेतीपातीको काम ज्यान सक्दो बलको काम हो। अहिले खेतीमा प्रविधि पस्न थालेकोले धेरैलाई राहत मिलेको छ, तर पूर्वमा धानका गावा रोप्ने समयको नेटो काट्न लाग्दासम्म पनि धानलाई चाहिने मल नपाउँदा भने किसानलाई पिर परेको छ। के रोप्ने, के फलाउने अनि के खाने अर्को साल? दमक अठारका कृषक कुबेर भट्टराई।
मल खोजिरहेछौ, त्यति पर्याप्त पाउन सकिरहेको छैन। अहिले असारको यस्तो धान रोप्ने बेला भइसक्यो, मलकै कारणले नै हामीले धान रोपाईलाई नै स्थगन गर्नुपर्ला। यस्तै नै भयो भने यो वर्षको रोपाई नै नहोला जस्तो नि भइसक्यो।
रोपाईको चहल पहल भइरहँदा नेपाली किसानहरू पनि आवश्यक मल नपाएकोमा चिन्तित छन्। यो चिन्ता र समस्या झापाका किसानले पनि भोगिरहेका छन्। झापामा 32,300 मेट्रिक टन मलको माग छ। 20,000 मेट्रिक टन मल त धान खेतीकै लागि तुरुन्तै चाहिएको छ, तर जिल्लामा अहिले एक किलो मल पनि स्टक छैन। झापामा धान उत्पादनको अवस्था र चुनौती बारेमा कृषि विकास कार्यालय झापाका प्रमुख तेज प्रसाद दवाड़ीका कुरा सुनौ।
झापा जिल्ला धान बालीको लागि असाध्य उर्वर भूमि हो। यो जिल्लामा 20,200 हेक्टरमा चाहिँ चैते धान लाग्छ भने 36,400 हेक्टरमा चाहिँ नि वर्षे धान लाग्छ। यो सिंचित खेतमा यस्तो हुन्छ भने अर्धसिंचित पनि जग्गामा धान खेती हुन्छ 11,000 जति हेक्टरमा, र 41,000 हेक्टरमा चाहिँ नि असिंचित क्षेत्रफल छ। र यो डुबान हुने क्षेत्रमा बोरो धान भन्छ, यो 415 हेक्टरमा चाहिँ नि धानको खेती हुन्छ। र वर्षे अहिलेको धानको कुरा गर्दाखेरि चाहिँ नि 36,400 हेक्टरमा चाहिँ नि अहिले वर्षे धान खेती हुने गरेको छ।
यसको उत्पादनको अवस्था चाहिँ कस्तो छ त?
तीन प्रकारको धानहरू, चैते धान, वर्षे धान र बोरो धानहरू चाहिँ नि लगाइन्छ। र यसको उत्पादनको हिसाबले हाम्रो 383,701 मेट्रिक टन चाहिँ धान कुल जिल्लाभरिमा उत्पादन हुन्छ एक वर्षमा। विभिन्न धानका जातहरू, यहाँका स्थानीय जातहरू र उन्नत जातहरू र केही आयातित जातहरू लगाउने गरिएको पाइन्छ। खास गरी जिल्लाको 50% जति क्षेत्रमा चाहिँ नि यो रञ्जित मन्सुली भन्ने धान लाग्छ भने 20% जति भूभागमा सोडा भन्ने धान लाग्छ, र 10% जतिमा मसुली लाग्छ भने अन्य 20%मा अन्य धानका जातहरू चाहिँ लगाउने गरिएको छ।
जस्तो यहाँको धान बालीका समस्याहरू के हुन् त?
धान बालीमा विभिन्न प्रकारका समस्याहरू देखिन्छन्। खास गरिकन अहिलेको कुरा गर्दा त किसानहरूको असाध्यै ठूलो समस्या भनेको यो रासायनिक मलको चाहिँ नि आपूर्ति हुन नसकेको, यसको अभाव चाहिँ नि प्रमुख समस्या अहिलेको समस्या हो। हुन त यो देशव्यापी नै समस्याको रूपमा यसलाई लिएको छ, र हामीसँग मलको कारखाना नभएको र हामीसँग अहिले स्टक झापा जिल्लामा मल कति पनि रासायनिक मलहरू स्टक नभएकोले अहिले झापा जिल्लामा असाध्यै ठूलो समस्या भनेको मलको छ। अनि लेबरहरूको बारेमा पनि अलिकति के छ भने अब यो युवाहरू जाने जनशक्ति चाहिँ नि विदेशतिर जाने रोजगारीको खोजीको लागि, र वृद्ध वृद्धाले चाहिँ खेती चाहिँ सम्हाल दिनुपर्ने, र चाहिँ हाम्रो चाहिँ भनौँ न छिमेकी देशहरूमा चाहिँ यहाँबाट चाहिँ भनौँ न त्यहाँबाट लेबरहरू पहिला आउने गर्ने लेबरहरू पनि अब उहाँको चाहिँ अवस्था विकास अवस्थामा सुधार भएपछि त्यो पनि नपाइने हुनाले झापा जिल्लामा अहिले यो लेबरको समस्या, श्रमिकहरूको समस्या चाहिँ नि निकै नै देखिएको मैले महसुस गरेका छु।
तपाईँले मलको कति पनि स्टक छैन, भण्डारण छैन, मल शून्य छ भन्नुभयो, यो त बडा लाजमर्दो कुरा हो कि?
अब यो म त्यसरी भन्नुभन्दा पनि अब हामीसँग स्टक नभएको चाहिँ नि वास्तविकता चाहिँ यहाँहरू समक्ष राख्न चाहन्छु। मन्त्रालयले अब भनौँ न मलाई सूचना भएसम्म 10-15 दिनमा केही कृषि सामग्री कम्पनीहरू मार्फत मल चाहिँ नि ल्याउने भन्ने कुराहरू सुन्नमा आएको छ। त्यसले गर्दाखेरि अब त्यो चाहिँ त अब त्यो वास्तविकता नै हो भनौँ।
कृषकहरूका लागि त एकदमै दुःखद खबर हो नि यो।
वास्तवमै दुःखद खबर हो। अब त्यसमा चाहिँ नि मैले अब दुःख साट्न मात्रै चाहन्छु भनौँ न, मेरो ऊबाट चाहिँ नि उहाँहरूको दुःख चाहिँ मेरै दुःख हो। अब यो सबै नेपालीले अहिले मल नपाउने दुःख हो भन्ने कुरा चाहिँ मेरो चाहिँ बुझाइ छ।
यसले उत्पादनमा के असर पार्ला?
यो मल भनेको कस्तो हुन्छ धान बालीसँग भने यसको उत्पादनसँग यसको मलको डाइरेक्ट रिलेसन हुन्छ। जब तपाईँ मल दिन सक्नुहुन्न भने त्यो हाम्रो टेक्निकल फोरकास्टिङ भनौँ न त्यसमा चाहिँ इल्ड कम्पोनेन्ट त्यो उत्पादनमा चाहिँ त्यसले घट्ने त त्यो त स्वाभाविकै कुरा हो। यसो फल्ने दाना, यसको साइज र चाहिँ मल।
मलको अवस्था यस्तो छ, मलको आपूर्ति छैन, लेबर पाइँदैन, आउँदो साल यो कुन अनुपातमा घट्ला केही अन्दाज गर्नुभएको छ तपाईँले?
अब यो के छ भने अब किसानहरूमा यदि अहिले बिस्तारै जागरणहरू पनि छ, कम्पोस्टिङहरू गराउने, अनि त्यसपछि अब मलहरू भकार सुधारको केही कार्यक्रमहरू पनि गर्ने, मलहरूलाई कसरी हुन्छ आफ्नो भनौँ न बुद्धि विवेक बरकत लाएर कसरी मलहरू चाहिँ त्यसलाई बढाउने भनेर उहाँहरू लाग्नु भएको छ। हामीले अहिले नै भनौँ न मौसमी कुरा, वर्षाको कुरा र रोग किराहरूको कस्तो इन्सिडेन्ट, कस्तो आक्रमणको अवस्था कस्तो हुन्छ त्यो नभइकन यिल्डको एउटा भनौँ न इस्टिमेसन कति उत्पादन हुन्छ भन्ने कुरालाई बाली कटानी गरेर नहेरिकन र मलले मात्रै चाहिँ कति त्यसमा चाहिँ घट्छ भनेर डेफिनेट यति नै भन्न त सकिँदैन, तर हाम्रो अनुमान चाहिँ मल सहज हुँदाको अवस्था र नहुँदाको अवस्थामा घट्छ नै भन्ने हाम्रो प्राविधिक अनुमान छ। पर्सेन्टेजै भनेर त यसै भन्न सक्दिनँ अहिले होइन, तर अब यो हामी बाली कटानी हेरेर, बालीको अवस्था हेरेर पछि चाहिँ गर्न सकिन्छ होला।
उहाँ हुनुहुन्थ्यो कृषि विकास कार्यालय झापाका प्रमुख तेज प्रसाद दवाडी, झापामा धान खेतीको अवस्था र मल अभावले पार्ने प्रभावका बारेमा कुराकानी गर्दै। कार्यक्रम समृद्धिको यात्रामा आज हामीले असार पन्ध्रको सन्दर्भमा चर्चा गर्यौं। अब झापा र मोरङमा रहेका शरणार्थी शिविरबाट पुनर्वास भएका भूटानी शरणार्थीको हाल खबर बुझ्न अस्ट्रेलियातिर लागौं। आज हामीसँग खुदुनाबारी शरणार्थी शिविरबाट सन् 2012 जनवरीमा अस्ट्रेलियाको क्विन्सल्याण्ड पुनर्वास भएका जगनिधि पोखरेल हुनुहुन्छ। उहाँलाई टेलिफोन गरी हामीले अस्ट्रेलिया पुगेपछि सबैभन्दा पहिले कस्तो अनुभूति भयो भनेर सोधेका थियौं।
म यहाँ पहिले आउँदाखेरि भनेको मलाई अलिकति अनौठो लाग्यो। अब नेपालको र यहाँको स्थल हेर्दाखेरि यहाँनिर अब एकदमै बाटोहरू पनि एकदम प्याका प्याक थियो, गाडीहरू एकदमै लाइनमा कुदिरहेको थियो र कहाँबाट कहाँ जाने भन्ने कुरो पनि एकदमै समस्या भइरहेको थियो। उहाँको जस्तो खानाहरू मिलेन अनि यहाँनिर एकदम समस्या भयो खानाको लागि पनि।
त्यसपछि तपाईँ कसरी त्यो ठाउँमा चाहिँ नयाँ ठाउँमा एडजस्ट हुँदै जानुभयो, कस्तो भयो त्यसपछि चाहिँ?
जुन अब हाम्रोलाई एउटा माइग्रेन्ट सेटलमेन्ट सर्भिस भन्ने छ, त्यसले जब हामीलाई एउटा होटेलमा राखिदियो, त्यहाँबाट उनीहरूले एउटा हामीलाई हेल्पको लागि भोलिन्टियर दियो। त्यो भोलिन्टियरले अब हामीलाई बाटो कहाँ जाने, कुन ठाउँमा जाने, कसरी बस्ने, खानपिनहरू, अब हामीलाई जुन नेपाली फुडहरू हुन्छ, एसियन मार्केटहरू कसरी जाने, इन्डियन फुड सपहरू कसरी जाने भन्ने कुरो चाहिँ एकदमै एमएसएस माइग्रेन्ट सेटलमेन्ट सर्भिसले एकदमै हेल्प गरेको थियो त्यतिखेर।
त्यसपछि तपाईँले चाहिँ त्यहाँ के गर्न थाल्नुभयो, पढ्न अथवा काम गर्न, के यसरी सुरु भयो तपाईँको जिन्दगी?
म यहाँ जब 18 जनवरीमा आएर मेरो यहाँनिर हाम्रो सबै परिवार अब हाम्रो हजुरआमा हुनुहुन्छ, त्यहाँबाट बुबा आमा दाजु बहिनी छ, अनि त्यहाँबाट हामीहरूले चाहिँ के गर्यौँ भने फेब्रुअरी 6 तारिकदेखि हामीले टेट पढ्न थाल्यौँ। टेट भनेको चाहिँ एउटा गभर्मेन्टले हामीलाई फ्रीमा कोर्स दिएको हो, त्यो चाहिँ एकदमै ल्याङ्ग्वेज प्र्याक्टिस भन्छ होइन, त्यहाँनिर चाहिँ अब लर्नर इङ्ग्लिसको लागि अब हामीलाई गभर्मेन्टले फ्रीमा चाहिँ हामीलाई 510 घन्टा चाहिँ फ्री आवर दिएको छ, त्यो चाहिँ अब हामीले त्यसलाई युटिलाइज गर्नु पर्यो, इङ्ग्लिसहरू इम्प्रुभ गर्नुको लागि चाहिँ, र अहिले पनि पढिरहेको छौँ। उहाँको अलिकति अब हाम्रो स्पिकिङ भनौँ न, हाम्रो स्पिकिङ अलिकति डिफ्रेन्ट हुन्छ यहाँको सँग, जति पनि पढेको भए पनि अलिकति हामीले इङ्ग्लिस पुर्याउनै सकिँदैन, त्यसले गर्दाखेरि अलिकति समस्या आएर चाहिँ अब हामीलाई यो एएमइपी टेस्टले चाहिँ अब हामीलाई शिक्षा दिइरहेको छ।
यो क्लास चाहिँ तपाईँको कहिलेसम्म हुन्छ, कहिलेसम्म पढ्नुपर्ने?
त्यो 510 घन्टाको आवरभित्र चाहिँ मैले पढ्नुपर्छ, र मैले अब सर्टिफिकेट अनुसारले पढेको हुन्छु। अब मैले 12 सिद्धिएर आएको नेपालमा, र यहाँनिर चाहिँ अहिले मैले कस्तो भने सर्टिफिकेट 1, 2, 3, 4 हुन्छ। अब म सर्टिफिकेट 3 जाँदैछु, त्यो सर्टिफिकेट 3 मैले कम्प्लिट सिद्ध्याएपछि भनेको मैले युनिभर्सिटीमा जोइन गर्न पाउँछु, त्यो अस्ट्रेलियन गभर्मेन्टले मलाई एक्सेप्ट गर्छ।
भनेको यो त अब तपाईँको त्यहाँको शिक्षा अथवा त्यहाँ जीवनस्तर सहज बनाउने बाटोको कुरा भयो, काम कमाई जागिर यसको बारेमा चाहिँ के छ त्यहाँ अब तपाईँको?
काम जागिर भनेको सर अब यहाँनिर हामीलाई एउटा इम्प्लोइमेन्ट सर्भिस छ, त्यो चाहिँ जब हो होइन। अब त्यहाँनिर चाहिँ हामीलाई महिनै पछि आएको 3 महिना पछाडि, अस्ट्रेलियामा प्रवेश गरेको 3 महिना पछाडि हामीलाई अन्तर्वार्ताको लागि बोलाउँछ, र हामीलाई एकजना हाम्रो मेरो बोस हुन्छ, त्यो बोसले चाहिँ त के गर्दैछ, कतिको इम्प्रुभमेन्ट आयो, तँलाई केही ट्रेनिङहरूको आवश्यक छ भने भन, हामी दिन्छौँ भन्छ, अनि हरेक कुरामा चाहिँ त्यो जबले हामीलाई सहयोग गर्छ।
जागिर खोज्ने प्रोसेस तपाईँको सुरु भएको अब?
अहिले चाहिँ मेरो छैन, मैले यहाँनिर अब डिसेम्बरदेखि पछाडि म कोर्स गर्छु, त्यसमै मलाई इम्प्लोइमेन्ट त्यो जबले चाहिँ मलाई कोर्स दिने भएको छ, अनि म त्यो कोर्स सिध्याएर चाहिँ अनि काममा प्रवेश गर्छु।
भनेको अहिलेसम्म चाहिँ तपाईँको परिवार कसरी चलिरहेको छ, त त्यहाँ हुने खर्चहरू कसरी व्यवस्थापन गरिरहनु भएको छ?
यहाँनिर भनेको अब बुबा आमाहरूले पढ्नु भएको छैन, बुबा आमा पढ्दै हुनुहुन्छ, दाजु पनि पढ्दैछ, मेरो बहिनी पनि पढ्दैछ, अनि म पनि पढ्दैछु, र यो हामी पढ्दै गरेको अवधिमा चाहिँ हामीलाई एउटा सेन्ट्रलिङ भन्ने एउटा संस्था छ, जुन चाहिँ त्यो अस्ट्रेलियन गभर्मेन्टको एजेन्सी जस्तो हो, र त्यसले चाहिँ हामीलाई खानु बस्नु र हरेक कुरामा चाहिँ उसले सहयोग गरेको हुन्छ, र हामीलाई त्यो पेमेन्ट पैसा दिएको हुन्छ, 15 दिनमा हालिदिन्छ, अनि त्यो पैसाले चाहिँ हामीले घरको भाडा, पानीको भाडा, इलेक्ट्रिकको बिल, अनि त्यहाँबाट हामीले यहाँनिर अब आफूलाई चाहिँ उपयुक्त सामानहरू चाहिँ हामीले आफै किन्नुपर्छ, र उनीहरूले पैसा हालिदिएको हुन्छ ब्याङ्क कार्डबाट।
कति पैसा हालिदिन्छ त्यसरी?
15 चाहिँ मेरो $487 हालिदिन्छ।
त्यो पैसाले उनीहरूले दिएको पैसाले बाँच्नलाई पर्याप्त पैसा हो त्यो?
त्यो पैसाले चाहिँ हामीलाई जो घर खर्च गर्नु, घरको भाडाहरू तिर्नु र बस्नु खानको लागि चाहिँ एकदम उपयुक्त हुन्छ, हामीलाई ठ्याक्कै पुग्छ मात्रै।
अब त्यहाँ त्यो तपाईँ बसेको क्षेत्रमा पुनर्वास भएका अरू भुटानी शरणार्थीहरूको जीवनशैली, जीवनस्तर चाहिँ कस्तो छ, त्यो बारेमा अलिकति बताइदिनुहोस् न।
यहाँ जति पनि पहिले आउनु भएको थियो उहाँहरूको लागि अहिले चाहिँ एकदमै राम्रो भएको छ, किनभने पहिले उहाँहरू आउँदाखेरि एकदमै अप्ठ्यारो थियो, इङ्ग्लिस स्पिकिङहरू थिएन, अहिले जति पनि यहाँनिर बुढापाका तपाईँहरू जति पनि पहिले अगाडि आउनु भएको छ उहाँहरूले इङ्ग्लिसमा एकदमै पर्फर्मेन्स गर्नुभएको छ र जति पनि अगाडि आउने उहाँहरूले काम गर्न सुरु गरिसक्नु भएको छ अहिले हामीले देख्दै आएको कुरालाई पनि अलिक मूल्याङ्कन गर्ने हो भने भोलिको दिनमा गएर यहाँको हाम्रो भविष्य चाहिँ उज्जवलै हुन्छ भन्ने जति पनि नेपालीहरूले भन्छन्
त्यो हुन्छ भन्ने चाहिँ विश्वस्त हुने आधार चाहिँ के त
किन भन्दाखेरि तपाईँलाई यहाँनिर जति पनि पुनर्वास हुनुभएको छ उहाँहरूलाई चाहिँ कस्तो भने अब कुनै पनि म सपोज गर जुनै पनि क्षेत्रमा म यो ट्रेनिङ गर्छु यो काम गर्छु भन्दाखेरि गभर्मेन्टले हेरिरहेको अवस्था छ र जति पनि अहिले यहाँनिर जुनै युथहरूलाई होस् जुनै बुढाबुढीता होस् चाहे केटाकेटी होस् चाहे जस्तैलाई पनि यहाँनिर एकदम एक लेभलले हेरेको छ र जस्तोलाई पनि ट्रेनिङहरू दिइरहेको अवस्था छ यहाँनिर र जुन ट्रेनिङले चाहिँ भोलिको दिनमा आफूलाई काम खोजोस् त्यसले काम गरोस् भनेर चाहिँ त्यो ट्रेनिङ चाहिँ दिएको हो
उहाँ हुनुहुन्थ्यो अस्ट्रेलियाको क्विन्सल्यान्ड पुनर्वास भएका जगनिधि पोखरेल पुनर्वास भएका भुटानीहरूको जीवनशैली र अवस्थाबारे टेलिफोनमा कुराकानी गर्दै
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क झापामा एफएम मेची ट्युन्स 96.8 मेचीनगर कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौ आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई भीमसेन राजभाग शारदा देवकोटा गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौ नमस्कार।